ख्रीष्ट परमेश्वरको रहस्य र्यान्डल्फ डनद्वारा अध्याय एक उत्पत्ति एक 26-27 लिपिबद्ध सृष्टिको अन्तिम दिन हो। त्यसपछि परमेश्वरले भन्नुभयो, मानिसलाई हाम्रो स्वरूपमा हाम्रो प्रतिरूपमा बनाऊ र तिनीहरूले समुद्रका माछाहरू र आकाशका चराहरूमाथि शासन गरौं, पशुहरूमाथि, सारा पृथ्वीमाथि र जमिनमा घुम्ने सबै प्राणीहरूमाथि। त्यसैले परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरको स्वरूपमा उहाँले उसलाई सृष्टि गर्नुभयो। नर र नारी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। कम्पाइलरको टिप्पणी, यो सृष्टि उहाँका अन्य सृष्टिहरूभन्दा फरक थियो किनकि मानिस परमेश्वरको प्रतिरूपमा उहाँको स्वरूपमा बनाइएको थियो। मानिस परमेश्वरको ठ्याक्कै प्रतिलिपि होइन। मानिस मासु र रगत सृष्टि गरिएको थियो जबकि परमेश्वर आत्मा हुनुहुन्छ। टिप्पणी अन्त्य गर्नुहोस्। परमेश्वरले आदम र हवालाई आफ्नो बाँकी सृष्टिको बीचमा शासन गर्न र त्यसमाथि शासन गर्न राख्नुभयो। उनले आदमलाई काम गर्न र यसको हेरचाह गर्न भने। अनि परमप्रभु परमेश्वरले मानिसलाई आज्ञा दिनुभयो, तिमी बगैँचाको कुनै पनि रुखको फल खान स्वतन्त्र छौ, तर असल र खराबको ज्ञानको रुखको फल नखानु, किनकि जब तिमीले त्यसको फल खान्छौ तिमी अवश्य मर्नेछौ। उत्पत्ति 2:16-17। टिप्पणी, परमेश्वरले मानिसलाई छनौट गर्ने क्षमता दिनुभयो। सैतानले हवालाई प्रलोभनमा पार्न सर्पको रूप धारण गर्यो। जब स्त्रीले रुखको फल खानाको लागि राम्रो र आँखालाई मनपर्ने र बुद्धि प्राप्त गर्न मनपर्ने भएको देखे, तब उनले केही लिएर खाइन्। तिनले आफ्नो साथमा भएका आफ्ना श्रीमानलाई पनि केही दिए र तिनले खाइन्। उत्पत्ति 3:6। मानिसले सैतानको झूठ सुनेर आज्ञाकारितामा इच्छा छनौट गर्यो र यसरी धर्मी व्यक्ति हुन छोड्यो र उसले आफ्नो सृष्टिकर्ता परमेश्वरसँगको घनिष्ठ सम्बन्ध तोड्यो। तर अनाज्ञाकारिताको नतिजाहरू छन् र केही परिस्थितिहरूमा परमेश्वरको सामना गर्दा न्याय नहुँदासम्म पाप पत्ता लगाउन सकिँदैन। यस मामलामा परिणाम तुरुन्तै थियो। तिनीहरूलाई स्वर्गबाट परिश्रम र पीडाको भूमिमा हटाइयो। परमेश्वरले सर्पलाई भन्नुभयो, तैले यसो गरेको हुनाले त सबै गाईवस्तु र जङ्गली जनावरहरूभन्दा श्रापित छस्। त आफ्नो पेटमा घस्रनेछस् र जीवनभरि धुलो खानेछस्। अनि म तिमी र स्त्रीको बीचमा र तिम्रो सन्तान र तिनका बीचमा शत्रुता ल्याउनेछु। उसले तिम्रो टाउको कुस्नेछ र तिमीले उसको कुर्कुच्चा हिर्काउनेछौ। तर परमेश्वरसँग मानिसलाई पहिलेको अवस्थामा र उहाँसँगको सम्बन्धमा पुनर्स्थापित गर्ने योजना थियो। टिप्पणी, यस पापको साथ आदम र हवा दुवै परमेश्वरबाट अलग भए र उहाँसँग पुनर्मिलन आवश्यक थियो। यो मेलमिलापको लागि तिनीहरूको अनाज्ञाकारिताको पापको लागि सिद्ध बलिदान चाहिन्छ। त्यो सिद्ध बलिदान स्पष्ट रूपमा परमेश्वरले तिनीहरूको पाप र आउने अरू सबैको लागि प्रायश्चितको बलिदान हुनको लागि मानव बन्ने सन्दर्भ हो। नुह विश्वासद्वारा नुहले अहिलेसम्म नदेखिएका कुराहरूबारे चेतावनी दिँदा पवित्र डरले आफ्नो परिवारलाई बचाउन एउटा जहाज बनाए। आफ्नो विश्वासद्वारा उहाँले संसारलाई दोषी ठहराउनुभयो र विश्वासद्वारा आउने धार्मिकताको उत्तराधिकारी हुनुभयो। हिब्रु 11:7। धर्मी मानिसहरूलाई आउँदै गरेको बाढीमा पर्नबाट जोगाउन उहाँले के गर्नुपर्छ भनेर परमेश्वरले नोआलाई बताउनुभयो। निस्सन्देह यी निर्देशनहरू असामान्य देखिन्थ्यो तर तिनीहरू धेरै स्पष्ट थिए। एउटै झ्याल र ढोका भएको एउटै प्रकारको काठबाट बनेको डुङ्गा यति लामो, फराकिलो र अग्लो भएकोले आफू र तिनको परिवारलाई कसरी बचाउन सक्छ भनी नुहले प्रश्न पनि गरेको हुन सक्छ। तथापि तिनले तुरुन्तै अरूलाई तिनीहरूको विद्रोही र पापी जीवनशैलीको नतिजाबारे चेतावनी दिन थाले। जहाज पूरा भएपछि नुह र उनको परिवार जहाजमा प्रवेश गरे र भगवान्ले हावामा सास फेर्ने जनावरहरूलाई जहाजमा आउन दिनुभयो। परमेश्वरले ढोका बन्द गरिसकेपछि उहाँले पृथ्वीमा बाढी ल्याउनको लागि गहिराका झरनाहरू र स्वर्गका झ्यालहरू खोल्नुभयो। दिन र महिनापछि पानी कम भयो। त्यसपछि नुह उनको परिवार र जनावरहरू जहाजबाट बाहिर आए। नुहले तुरुन्तै एउटा वेदी बनाए, बलिदान चढाए र परमेश्वरको आराधना गरे। कम्पाइलरको टिप्पणी, बाइबलको पहिलो पुस्तकको केवल 6 अध्यायहरूमा हामीले 3 अवस्थाहरू देखेका छौं जहाँ मानिसहरूले परमेश्वरको आज्ञाहरू उल्लङ्घन गरे, तिनीहरूको आफ्नै इच्छाहरूको लागि प्रतिस्थापन गरे। कसैले अनाज्ञाकारी किनभने यो आँखालाई मनपर्ने कुरा थियो र तिनीहरूलाई ज्ञानी बनाउन चाहने कुरा थियो। एक्ले भेटी प्रस्तुत गरेर अनाज्ञाकारी पूजाको कार्य जुन भगवानलाई मन पर्दैन र एक समूहले आफ्नो मनको विचार र अभिप्रायको रूपमा अवज्ञा गरे। खराब निरन्तर परमेश्वर प्रत्येक मामलामा असन्तुष्ट हुनुहुन्थ्यो। तिनीहरूको कार्यलाई उहाँको स्तरको विरुद्धमा, उहाँको वचनको विरुद्धमा न्याय गर्नुहुन्छ। एक धर्मी परमेश्वर तिनीहरूको सृष्टिकर्ता, उहाँले तिनीहरूको कार्यको लागि उपयुक्त ठान्नुभएको परिणामहरू स्थापित गर्नुभयो। टिप्पणी अन्त्य गर्नुहोस्। अध्याय दुई, परमेश्वरको प्रतिज्ञा। तेरह अब्राहमका बुबा भए। अब्राहम वयस्क भएपछि परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभयो। परमप्रभुले अब्राहमलाई भन्नुभएको थियो, तिम्रो देश, तिम्रा मानिसहरू र तेरो बुबाको घर छोड र मैले देखाउने देशमा जाऊ। म तिमीलाई एउटा ठूलो राष्ट्र बनाउनेछु र म तिमीलाई आशिष दिनेछु। म तिम्रो नाउँ महान बनाउनेछु र तिमी आशिष हुनेछौ। तिमीलाई आशीर्वाद दिनेहरूलाई म आशिष दिनेछु र जसले तिमीलाई सराप्छ म सराप्नेछु। पृथ्वीका सबै मानिसहरूले तपाईँद्वारा आशिष पाउनेछन्। उत्पत्ति 12:1-3। परमेश्वरले अब्राहमसँग आफ्नो करार स्थापना गर्नुहुँदा उसको नाम बदलेर अब्राहम राख्नुभयो। त्यसैले अब्राहम आफ्नो घर छोडेर कनान गए। कम्पाइलरको टिप्पणी, विश्वासले उसले प्रतिज्ञा गरिएको देशमा आफ्नो घर परदेशमा परिचय बनायो। तिनी पालमा बस्थे, जसरी इसहाक र याकुब पनि थिए, जो उनीसँग एउटै प्रतिज्ञाका उत्तराधिकारी थिए, किनकि उसले जब बसालेको सहरलाई पर्खिरहेको थियो जसको वास्तुकार र निर्माणकर्ता परमेश्वर हुनुहुन्छ। हिब्रू 11:9-10 यो स्पष्ट हुनुपर्दछ कि अब्राहमलाई परमेश्वरको प्रतिज्ञा एउटै राष्ट्रलाई नभई सम्पूर्ण मानव जातिलाई थियो, किनभने यो इसरायल राष्ट्र बन्न 400 वर्षभन्दा बढी हुनेछ। टिप्पणी अन्त्य गर्नुहोस्। पछि जब इसहाक ठूलो भयो, परमेश्वरले अब्राहमलाई इसहाकलाई होमबलीको रूपमा चढाउन आज्ञा दिनुभयो। यो अब्राहमको विश्वासको परीक्षा थियो। अब्राहमले तर्क गरे कि परमेश्वरले उसलाई इसहाक दिनुभयो जब उहाँ र साराको लागि छोरा जन्माउन शारीरिक रूपमा असम्भव थियो, त्यसैले उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्न इसहाकलाई मृत्युबाट फर्काउन सक्नुहुन्छ। परमेश्वर र अब्राहम बीचको यो सम्बन्धमा के महत्त्वपूर्ण छ? पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरलाई विश्वासयोग्य आज्ञाकारिता चाहिन्छ। अब्राहमको विश्वासद्वारा मानिसलाई उहाँसँग मेलमिलापको बाटो प्रदान गर्ने परमेश्वरको प्रतिज्ञा प्रारम्भ गरिएको थियो, परमेश्वरको रहस्यको सङ्केत। वर्षौंपछि जब नासरतका येशूले पूर्ण आज्ञाकारी वफादारीद्वारा मानिसका पापहरूको प्रायश्चितको रूपमा आफूलाई अर्पण गर्नुहुनेछ, तबसम्म यो महसुस हुनेछैन। यो प्रतिज्ञाको छोरा इसहाक मार्फत थियो। इस्माएल आफ्नो पहिलो जन्मेको थिएन कि करार जारी रहनेछ, किनकि येशु दाउद मार्फत इसहाकको सन्तान हुनुहुन्थ्यो। यो परमेश्वरको प्रतिज्ञा थियो कि अब्राहमद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष पाउनेछन्। त्यसकारण मानव जातिले मेलमिलाप कमाउन सक्ने कुनै तरिका छैन। यो येशु ख्रीष्ट, उहाँको वचन, मेलमिलापको सन्देशको प्रतिज्ञा र मनोवृत्ति, विश्वास र आज्ञाकारिताको कुरा हो। यो अचम्मको हुनुहुँदैन कि परमेश्वरले विश्वासी र आज्ञाकारीहरूलाई आशिष दिनुहुन्छ र विद्रोही अनाज्ञाकारीहरूलाई हटाउनुहुन्छ। अब्राहम र लुतका गोठालाहरू बीचको समस्याको कारण उनका भतिजा अब्राहमले लोटलाई आफ्नो भूमि छनौट गर्न अनुमति दिए र अब्राहमले अर्को क्षेत्र लिनेछन्। लुतले सदोम सहर नजिकैको राम्रो क्षेत्र रोजे, अनि परमप्रभुले भन्नुभयो, किनकि सदोम र गमोराको विरुद्धमा चिच्याहट ठूलो छ र तिनीहरूको पाप साह्रै गम्भीर छ, म अब तल गएर हेर्नेछु कि तिनीहरूले म कहाँ आएका विरुद्धको विलाप अनुसार गरे कि गरेनन्, र यदि होइन भने म थाहा पाउनेछु। उत्पत्ति 18:20-21। परमेश्वरले सदोमलाई नष्ट गर्न स्वर्गदूतहरू पठाउनु अघि उहाँले आफ्नो योजना अब्राहमलाई प्रकट गर्नुभयो, जसले त्यहाँ बस्ने धर्मी मानिसहरूको कारणले सदोमलाई बचाउन परमेश्वरसँग विन्ती गरे, तर त्यहाँ धेरै थोरै थिए। त्यसो भए साँझमा सदोम सहरमा प्रवेश गर्ने मानिसहरूको रूपमा परमेश्वरका स्वर्गदूतहरू देखा परे। जब लोतले यी आगन्तुकहरूलाई देखे, तिनले उनीहरूलाई आफ्नो सुरक्षामा आफ्नो घरमा पस्न आग्रह गरे। अब्राहम कल्दीहरूको उरमा बसिरहेको बेला परमेश्वरले टाढाको देशमा जान बोलाउनुभयो। उसलाई घर बोलाउने ठाउँ थिएन, उहाँका सन्तानहरूले एक दिन घर पाउनेछन् भन्ने वाचा मात्र। अब्राहमका सन्तानहरू अन्ततः मिस्रीहरूको दास बन्नेछन्। परमेश्वरले इजरायलका सन्तानहरूलाई मोसामार्फत दासत्वबाट छुटकारा दिनुभयो, तिनीहरूको उत्तराधिकारको भूमिमा जानको लागि, जुन भूमि अब्राहम घुमेको थियो। इजिप्टमा इजरायलको यात्रा सुरु भयो। याकुबका छोराहरूले कान्छो भाइ जोसेफको विरुद्धमा गरेको कायरतापूर्ण कार्यबाट सुरु भयो, जब उनीहरूले अब्राहमको जेठो छोरा इस्माएलका सन्तान इस्माएलीहरूको समूहलाई बेचे। तिनीहरूले उसलाई एक साधारण दासको रूपमा बेचिदिए र त्यसपछि याकुबलाई धोका दिए कि जोसेफलाई जङ्गली जनावरले मारेको थियो। जोसेफ परमेश्वरप्रति वफादार रहे र परमेश्वरले अब्राहमका सन्तानबाट एउटा शक्तिशाली राष्ट्र सिर्जना गर्ने योजनामा उहाँलाई प्रयोग गर्नुभयो। यो राष्ट्र सर्वशक्तिमान ईश्वरको सट्टा मानव निर्मित देवताहरूको पूजा गर्ने राष्ट्रमा वर्षौंको दासत्वपछि हुनेछ। कम्पाइलरको टिप्पणी, के परमेश्वरका जनहरू भनी दावी गर्ने मानिसहरूले उहाँलाई जोसेफले जस्तै प्रयोग गर्न दिन्छन्। टिप्पणी अन्त्य गर्नुहोस्। इजिप्टमा करिब 400 वर्षपछि मोसाको जन्म भयो। फिरुनले सबै हिब्रू बच्चाहरूलाई मार्ने आदेश दिए। विश्वासद्वारा मोसाका आमाबाबुले तिनलाई जन्मेपछि 3 महिनासम्म लुकाएर राखे, किनभने तिनीहरूले देखेका थिए कि उनी कुनै साधारण बालक थिएनन् र तिनीहरू राजाको आदेशदेखि डराउँदैनन्। हिब्रू 11:23। मोसालाई फारोकी छोरीले फेला पारेकी थिइन् जसले उनीमाथि दया देखाइन्। मोसाकी बहिनीले आफ्नी आमालाई बोलाइन् र फारोकी छोरीले तिनलाई भनिन्, यो बच्चालाई लिएर मेरो लागि दुध खुवाउन देऊ, म तिमीलाई पैसा दिनेछु, तसर्थ आइमाईले बच्चालाई लगेर दुध खुवाइन्। जब बालक ठूलो भयो, उनले उसलाई फारोकी छोरी कहाँ लगे र त्यो उनको छोरा भयो। तिनले उसको नाउँ मोसा राखिन्। मैले उसलाई पानीबाट निकाले। प्रस्थान 2:9-10। उपयुक्त समयमा मोसाकी आमाले मोसालाई फारोकी छोरी कहाँ लगे। मोसा मिस्रीहरूको सबै बुद्धिमा शिक्षित थिए र बोली र कार्यमा शक्तिशाली थिए। मोसा 40 वर्षको हुँदा तिनले आफ्ना सँगी इस्रायलीहरूलाई भेट्ने निर्णय गरे। तिनले तिनीहरूमध्ये एकजनालाई मिस्रीद्वारा दुर्व्यवहार गरेको देखे, त्यसैले उनी आफ्नो रक्षामा गए र मिस्रीलाई मारेर बदला लिए। मोसाले सोचेका थिए कि उनका आफ्नै मानिसहरूले थाहा पाउनेछन् कि परमेश्वरले तिनीहरूलाई बचाउन उहाँलाई प्रयोग गरिरहनु भएको छ, तर तिनीहरूले गरेनन्। प्रेरित 7:22-25। विश्वासद्वारा मोसा जब उनी हुर्केका थिए, फिरुनकी छोरीको छोरा भनेर चिनिन् इन्कार गरे। उसले छोटो समयको लागि पापको सुख भोग्नुको सट्टा परमेश्वरका जनहरूसँग दुर्व्यवहार गर्न रोज्यो। उसले ख्रीष्टको खातिर अपमानलाई मिश्रको खजानाभन्दा ठूलो मानेको थियो, किनकि उसले आफ्नो इनामको लागि पर्खिरहेको थियो। विश्वासले राजाको क्रोधको डर नमानेर तिनले मिश्र छोडे। उसले अदृश्यलाई देखेको हुनाले धैर्य राख्यो। हिब्रू 11:24-27। कम्पाइलरको टिप्पणी, 40 वर्षसम्म मिस्रीहरूको सबै तरिकामा तालिम प्राप्त गरिसकेपछि परमेश्वरले मोसालाई अब्राहम, इसहाक र याकुबलाई लामो समय अघि प्रतिज्ञा गरिएको भूमिमा दासत्वको बन्धनबाट अब्राहमका सन्तानहरूलाई नेतृत्व गर्न बोलाउनु अघि अर्को 40 वर्ष गोठालाको रूपमा तालिम दिनुभयो। टिप्पणी अन्त्य गर्नुहोस्। यी भूतपूर्व दासहरूको विश्वास र आज्ञाकारिताको कमीको कारणले गर्दा तिनीहरू आज्ञाकारी हुन र आफ्नो प्रतिज्ञा गरिएको भूमि दाबी गर्न तयार हुन 40 वर्ष लाग्यो। यद्यपि यो भूमि उनीहरूलाई ईश्वरको अनुग्रहले दिइएको थियो, उनीहरूले त्यहाँ बस्नको लागि परमेश्वरका शत्रुहरूसँग लड्नु परेको थियो। कम्पाइलरको टिप्पणी, आज मानव जाति पापको बन्धनमा छ। परमेश्वरको अनुग्रह, उहाँको पुत्रको वरदानद्वारा हामी ख्रीष्टको रगतद्वारा पापको बन्धनबाट मुक्त हुन सक्छौं। सधैँ परमेश्वरका शत्रुहरूसँग लड्दै हाम्रो प्रतिज्ञा गरिएको भूमि स्वर्गमा पुग्नको लागि निरन्तर आज्ञाकारिता र विश्वासयोग्यता चाहिन्छ। टिप्पणी अन्त्य गर्नुहोस्। कम्पाइलरको टिप्पणी, मैले सोचे समस्याको थुप्रो निम्त्याउन सक्छ। परमेश्वरलाई हाम्रो मार्गहरू डोर्याउन अनुमति दिनुको सट्टा। टिप्पणी अन्त्य गर्नुहोस्। मोसा आफ्नो हतार कार्यको परिणामस्वरूप डरले फारोबाट भागेर मिद्यान देशमा गए। उहाँले 40 वर्षसम्म गोठालोको रूपमा आफूलाई नम्र बनाउनुभयो। त्यसपछि परमेश्वरले अब्राहम, इसहाक र याकुबका सन्तानहरूलाई शारीरिक दासत्वको बन्धनबाट छुटकारा दिन तयार हुनुभयो, जुन हाम्रो पापको दासत्वको प्रतीक हो। परमेश्वरले फिरौन र मिस्रीहरूलाई विनाशभन्दा आज्ञाकारिता रोज्ने 10 अवसरहरू दिनुभयो। फिरुनले परमेश्वरको शक्तिलाई चिन्न थालेको देखियो, तर हरेक गुज्रिरहेको अवसरसँगै उहाँलाई इन्कार गर्न सजिलो भयो। आफ्नो जेठो छोराको मृत्युपछि उहाँले इस्रायलीहरूलाई छोड्न भन्नुभयो, तर उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो र तिनीहरूलाई दासत्वमा फर्काउनको लागि पछि लाग्नुभयो। यो लाल समुद्रमा थियो कि इस्रायलीहरूले परमेश्वरको आज्ञा पालन गर्ने वा दासत्वमा फर्कने छनौट गर्नु पर्यो। त्यहाँ पनि फारो र उसको सेनालाई समुद्रको पानीमा गाडिएको थियो। अर्कोतिर दासत्वबाट मुक्त नयाँ राष्ट्रको उदय भयो। कम्पाइलरको टिप्पणी, लाल समुद्रमा फिरउनले मोसाले जस्तै समुद्रको माध्यमबाट आफ्नो सेनाको नेतृत्व गर्न सक्छ भन्ने सोचेका थिए। यो पनि पापबाट हाम्रो उडान जस्तै हो। ख्रीष्टको क्रूसमा हामीले नयाँ सृष्टिको रूपमा उठ्नको लागि बप्तिस्माको पानीमा हाम्रो पापी मालिकलाई गाड्न चाहन्छौँ भने हामीले निर्णय गर्नुपर्छ। पावलले रोमी 6:3-7 भनेका छन्, अथवा ख्रीष्ट येशूमा बप्तिस्मा लिने हामी सबैले उहाँको मृत्युमा बप्तिस्मा लिएका छौँ भनी के तपाईँलाई थाहा छैन? त्यसकारण हामी उहाँसँगै मृत्युमा बप्तिस्माद्वारा गाडियौँ ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृत्युबाट बौरी उठ्नुभयो हामी पनि नयाँ जीवन जिउन सकौँ। यदि हामी उहाँको मृत्युमा उहाँसँग यसरी एकताबद्ध भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि उहाँसँग एकताबद्ध हुनेछौँ। किनकि हामी जान्दछौँ कि हाम्रो पुरानो आत्मा उहाँसँगै क्रूसमा टाँगिएको थियो ताकि पापको शरीरलाई हटाइयोस्, ताकि हामी अब पापको दास नबनौँ, किनकि जो कोही पनि मरेको छ पापबाट मुक्त भएको छ। टिप्पणी अन्त्य गर्नुहोस्। इस्रायलीहरू आफ्नो विश्वास कमजोर भएकोले तुरुन्तै आफ्नो प्रतिज्ञा गरिएको भूमि कनानमा प्रवेश गरेनन्। तिनीहरूले परमेश्वरमा भरोसा गर्ने यहोशू र कालेबको रिपोर्टलाई अस्वीकार गरे। फलस्वरूप इस्रायलीहरू प्रतिज्ञा गरिएको भूमिमा कहिल्यै प्रवेश नगरी 40 वर्षसम्म तिनीहरूको प्रतिज्ञा गरिएको भूमि नजिकै उजाड स्थानमा भौतारिए। 20 भन्दा माथिका सबै पुरुषहरू जोसुआ र कालेब बाहेक मरेसम्म उनीहरूलाई प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न दिइनेछ। परमेश्वरले मोसालाई इजरायललाई कनानमा प्रवेश गर्न वा नेतृत्व गर्न निषेध गर्नुभयो। बरु मोसाको विश्वासी सहयोगी यहोशूलाई तिनीहरूको नेतृत्व गर्न छानिएको थियो। एकपटक तिनीहरूले परमेश्वरमा आफ्नो विश्वास राखे र उहाँको आज्ञा पालन गरेपछि तिनीहरूलाई आफ्नो प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न अनुमति दिइयो। कम्पाइलरको टिप्पणी, जब हामी यहाँ पृथ्वीमा घुम्छौँ हामी मेलमिलाप गर्न र हाम्रो स्वर्गीय प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न सक्षम हुनको लागि विश्वासी भई परमेश्वरप्रति आज्ञाकारी हुनुपर्छ। फारो जस्ता कतिले सोचेका थिए कि तिनीहरूले परमेश्वर बिना आफ्नो यात्रा जारी राख्न सक्छन्? टिप्पणी अन्त्य गर्नुहोस्। परमेश्वरले इस्रायलीहरूमाथि आशिषका धेरै चमत्कारहरू गर्नुभयो, जसमा सबैभन्दा प्रमुख हजारौँ दासहरूलाई अब्राहमलाई वर्षौँ अघि प्रतिज्ञा गरिएको देशतर्फ डोर्याउनुभयो। तिमीहरूले मिस्र छोडेको 3 महिनापछि र अब्राहमलाई परमेश्वरको प्रतिज्ञाको लगभग 400 वर्षपछि इस्रायलीहरूले सिनाईमा छाउनी हाले। यहाँ परमेश्वर देखा पर्नुभयो र मोसालाई उहाँका आज्ञाहरू सुम्पनुभयो। परमप्रभुले मोसालाई भन्नुभयो, पहाडमा म कहाँ आउनुहोस् र यहाँ बस्नुहोस् र म तिमीलाई ढुङ्गाका पाटीहरू दिनेछु, तिनीहरूको निर्देशनको लागि मैले लेखेको व्यवस्था र आज्ञाहरू सहित। प्रस्थान 24:12। हामी तिनीहरूलाई 10 आज्ञाको रूपमा उल्लेख गर्छौँ र तिनीहरू तल सूचीबद्ध छन्। मेरो अगाडि तिमीहरूका अरू कुनै देवताहरू हुने छैनन्। तिमीले आफ्नो निम्ति माथि स्वर्गमा वा तल पृथ्वी वा तल पानीमा कुनै पनि चिजको रूपमा मूर्ति बनाउनु हुँदैन। तिमीहरूले तिनीहरूलाई दण्डवत नगर्नु वा तिनीहरूको पूजा नगर, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर एक ईर्ष्यालु परमेश्वर हुँ, जसले मलाई घृणा गर्नेहरूका 3rd र 4th पुस्ताका पिता पुर्खाहरूको पापको लागि छोराछोरीहरूलाई दण्ड दिनेछ, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका 1000 पुस्ताहरूलाई प्रेम देखाउँदैछु। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको नाउँको दुरुपयोग नगर्नु, किनकि उहाँको नाउँको दुरुपयोग गर्ने कसैलाई परमप्रभुले निर्दोष ठहराउनुहुने छैन। सबातको दिनलाई पवित्र राखेर सम्झनुहोस्। 6 दिनसम्म परिश्रम गर र आफ्ना सबै काम गर, तर 7औं दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात हो। यसमा न त तिमीहरूले, न त तेरो छोरा वा छोरीले, न त तेरो नोकर वा दासीले, न त तेरा पशुहरू, न त तेरा ढोकाभित्रका विदेशीहरूले कुनै काम नगर्नु, किनकि 6 दिनमा परमप्रभुले आकाश र पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै थोक बनाउनुभयो, तर 7औं दिनमा उहाँले विश्राम गर्नुभयो। यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र यसलाई पवित्र बनाउनुभयो। तिमीहरूका बाबु र आमाको आदर गर, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देशमा तिमीहरू लामो समयसम्म बाँच्न सक। तिमीले हत्या नगर। तिमीहरूले व्यभिचार नगर। तिमीले चोर्नु हुँदैन। तिमीले आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही दिनु हुँदैन। तिमीले आफ्नो छिमेकीको घरको लोभ नगर। तिमीले आफ्नो छिमेकीकी पत्नी, त्यसको नोकर वा कमारी, त्यसको गोरु वा गदा वा आफ्नो छिमेकीको कुनै कुराको लोभ नगर। प्रस्थान 20:3-17। कम्पाइलरको टिप्पणी सम्झौतामा आज्ञाहरू फेरि पढ्नुहोस् र ध्यान दिनुहोस् कि ती कानुनहरू, नियमहरू गर्ने कुराहरू र गर्न नहुने कुराहरू हुन्। के तपाईँले क्षमा वा विश्वासको कुनै कथन फेला पार्नुभयो? होइन। यो करार मानिसलाई ख्रिष्टमा ल्याउन र पापको बारेमा सचेत गराउन डिजाइन गरिएको थियो। यो दुष्टतालाई क्षमा गर्ने नयाँ करारद्वारा प्रतिस्थापन गर्नुपर्थ्यो। तर परमेश्वरले मानिसहरूको गल्ती भेट्टाउनुभयो र भन्नुभयो, समय आउँदैछ, परमप्रभु भन्नुहुन्छ, जब म इस्रायलको घराना र यहुदाको घरानासँग नयाँ करार बाँध्नेछु। तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्रबाट बाहिर डोर्याउनलाई मैले तिनीहरूका पुर्खाहरूसँग गरेको करार जस्तो हुनेछैन, किनभने तिनीहरू मेरो करारप्रति वफादार रहेनन् र म तिनीहरूबाट टाढा भए, परमप्रभु भन्नुहुन्छ। यस समयपछि म इस्रायलको घरानासँग बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ। म मेरा नियमहरू तिनीहरूको दिमागमा राखिदिनेछु र तिनीहरूको हृदयमा लेख्नेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्। अब उपरान्त कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्नो भाइलाई परमप्रभुलाई चिन्नुहोस् भनेर सिकाउने छैन, किनभने तिनीहरूले मलाई सानादेखि ठुलासम्म सबैले चिन्नेछन्। किनकि म तिनीहरूको दुष्टता क्षमा गर्नेछु र तिनीहरूका पापहरू फेरि सम्झने छैन र जुन अप्रचलित छ र बुढ्यौली छिट्टै हराउनेछ। हिब्रू 8:13। जब येशु आउनुभयो, उहाँले पश्चात्तापको सन्देश, परमेश्वरको अनुग्रह र विश्वास, प्रेम र मेलमिलापको सन्देश प्रचार गर्नुभयो। उहाँको लक्ष्य मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु र उहाँको काम पूरा गर्नु थियो। युहन्ना 4:34। येशुले उहाँमा विश्वास गर्ने र तिमीलाई सुम्पिएको शिक्षाको स्वरूपलाई पूर्ण हृदयले पालन गर्ने सबैलाई हाम्रा पापहरूका लागि एकमात्र प्रायश्चित बलिदानको रूपमा आफ्नो जीवन स्वेच्छाले अर्पण गरेर पापको क्षमा प्राप्त गर्ने बाटो खोलिदिनुभयो। रोमी 6:17। तर धर्मशास्त्रले घोषणा गर्दछ कि सारा संसार पापको कैदी हो, ताकि प्रतिज्ञा गरिएको थियो येशु ख्रीष्टमा विश्वासद्वारा दिइने विश्वास गर्नेहरूलाई दिइयोस्। यो विश्वास आउनुभन्दा पहिले हामी व्यवस्थाद्वारा कैदी थियौँ, विश्वास प्रकट नहुन्जेलसम्म बन्दी थियौँ। त्यसकारण विश्वासद्वारा धर्मी ठहरिन सकौँ भनेर हामीलाई ख्रीष्टमा डोर्याउन व्यवस्थालाई जिम्मा दिइएको थियो। अब विश्वास आएको छ, हामी अब कानुनको निगरानीमा छैनौँ। गलाती 3:22-25। अनि तिमीहरूका अपराधहरू र तिमीहरूको शरीरको बेखतनामा मरेका छौ, उहाँले उहाँसँगै जीवित पार्नुभएको छ, तिमीहरूका सबै अपराधहरू क्षमा गरिदिनुभएको छ, हाम्रो विरुद्धमा भएका आवश्यकताहरूको हस्तलेखनलाई मेटाइदिनुभएको छ जुन हाम्रो विरुद्धमा थियो, र क्रुसमा किला हानेर उहाँले यसलाई बाटोबाट हटाउनुभएको छ। कलस्सी 2:13-14। परमेश्वरको प्रेम र कृपाले उहाँको पुत्रमा सिद्ध रगत बलिदान प्रदान गर्नुभयो। ख्रीष्टको मृत्युले नयाँ करार स्थापना गरियो, जसले पश्चात्ताप र आज्ञाकारिताको आह्वान पालन गर्ने सबैलाई पापको क्षमा र पापबाट स्वतन्त्रता प्रदान गर्दछ। हिब्रू 9:16-28 पढ्नुहोस्। यदि तपाईँले धर्मशास्त्रमा पाइने शाही नियमलाई साँच्चै पालन गर्नुभयो भने आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्, तपाईँले ठिक गरिरहनु भएको छ। तर यदि तपाईँले पक्षपात देखाउनुभयो भने तपाईँ पाप गर्नुहुन्छ र कानुनले व्यवस्था तोड्नेहरूको रूपमा दोषी ठहरिन्छ। किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एकै बिन्दुमा ठेस खान्छ, त्यो सबै बमको दोषी हुन्छ। किनकि जसले व्यभिचार नगर भन्यो, उसले पनि हत्या नगर भन्यो। यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्यौ भने तिमी कानुन तोड्ने बन्यौ। स्वतन्त्रता दिने व्यवस्थाले न्याय गर्नेहरू जस्तै बोल्नुहोस् र व्यवहार गर्नुहोस्, किनकि दयाबिनाको न्याय दया नगर्नेहरूलाई देखाइनेछ। न्यायमाथि दयाको विजय हुन्छ। याकुब 2:8-13। वाचामा टिप्पणीहरूको अन्त्य। इजिप्टको दासत्वबाट छुटकारा पाएपछि र दूध र मह बग्ने भूमि प्राप्त गरेपछि इजरायललाई परमेश्वरले चुनेका न्यायाधीशहरूद्वारा शासन गरिएको थियो। तर इस्रायलीहरू वरपरका सबै राष्ट्रहरू जस्तै हुन चाहन्थे। तिमीहरूले परमेश्वरलाई अस्वीकार गरेर राजा चाहन्थे, त्यसैले परमेश्वरले तिनीहरूलाई राजा दिनुभयो, साउल। परमेश्वरको आज्ञाकारी सेवकको रूपमा नभई मानिसहरूले चाहेको कुरामा शासन गरे, रायद्वारा शासन गरे। त्यसकारण समुएलले परमेश्वरको निर्देशनमा दाउदलाई राजाको रूपमा अभिषेक गरे, जसले उहाँको आज्ञा पालन गर्नेछ। धेरैचोटि दाउद साउलबाट भाग्नु परेको थियो, किनभने साउलले उसलाई मार्न चाहने एक साधारण अपराधीले जस्तै उसलाई खोज्दै थिए। तैपनि यसो हुँदाहुँदै पनि दाउदले परमेश्वरका अभिषिक्त जनविरुद्ध केही गर्न इन्कार गरे। साउलको मृत्युपछि दाउद राजा भए। परमेश्वरले दाउदको बारेमा भन्नुभयो, मैले जेसीको छोरा दाउदलाई मेरो मनको मानिस पाएको छु। उसले मैले चाहेको सबै कुरा गर्नेछ। यस मानिसको सन्तानबाट परमेश्वरले आफ्नो प्रतिज्ञा अनुसार मुक्तिदाता येशूलाई इस्रायलमा ल्याउनु भएको छ। प्रेरित 13:22-23। एकचोटि दाउदका मानिसहरू नाबाल नाउँ गरेका धेरै धनी मानिसको बगालमा थिए र त्यहाँ हुँदा तिनीहरूले उहाँको रक्षा गर्दै तिनका गोठालाहरूलाई दुर्व्यवहार नगर्ने वा तिनको कुनै पनि कुरा लिएनन्। पछि डेभिड नजिकै थिए, तिनका मानिसहरू भोकाएका थिए र खानाको खाँचो थियो, त्यसैले डेभिडले सहयोगको लागि अनुरोध गरे। तर नाबाल आफ्नो खराब व्यवहारको लागि चिनिने एक मूर्ख मानिसले कठोर र अपमानजनक तरिकामा दाउदको अनुरोधलाई अस्वीकार गरे। दाउद धेरै क्रोधित भए, तिनलाई मार्न चाहन्थे, तर तिनले पश्चाताप गरे, परमेश्वरलाई आफ्नो न्याय गर्न अनुमति दिनुभयो। तर दाउदको जीवनमा सबै कुरा ईश्वरीय थिएन। आफ्नो सेनासँग लड्नुको सट्टा उनी घरमै बसे। त्यहाँ उसले एउटी सुन्दर स्त्रीलाई देख्यो, उसको लागि अभिलाषा थियो र उसलाई आफ्नो यौन आनन्द सन्तुष्ट गर्न पठाउनुभयो, उनको वैवाहिक बाचा तोड्दै व्यभिचार। थाहा पाए कि उनी गर्भवती थिइन्। दाउदले आफ्नो पाप ढाक्न आफ्नो पतिको हत्या गर्न आदेश दिए। भयानक हो, भगवानलाई मन पराउने होइन। दाउद शारीरिक सन्तुष्टि चाहन्थे र प्रलोभनमा झुन्डिए। यो पापको लागि उसले धेरै कष्ट भोग्यो। तर जब नाथन परमेश्वरको सन्देशवाहकले सामना गरे, उनले आफ्नो दुष्टता स्वीकार गरे, पश्चाताप गरे र क्षमाको लागि विन्ती गरे। क्षमा भए तापनि तिनले आफ्नो पापपूर्ण कार्यहरूको नतिजा भोग्नुभयो। कम्पाइलरको टिप्पणी, निस्सन्देह दाउदको हृदयस्पर्शी मनोवृत्ति उसको पश्चाताप र परमेश्वरसँग मेलमिलाप गर्नको लागि क्षमाको चाहनाले गर्दा परमेश्वरले यसो भन्नुहुन्छ, मैले जेसीको छोरा दाउदलाई भेट्टाएँ, मेरो आफ्नै हृदयको मानिस, जसले मेरो सबै इच्छा पूरा गर्नेछ। प्रेरित 13:22। टिप्पणी अन्त्य गर्नुहोस्। कम्पाइलरको टिप्पणी, आज सबैको अवस्था यही हो। हामी सबैले पाप गरेका छौँ र परमेश्वरसँग मेलमिलाप गर्नको लागि हाम्रो पापप्रति उचित मनोवृत्ति चाहिन्छ। टिप्पणी अन्त्य गर्नुहोस्। परमेश्वरले दाउदलाई प्रतिज्ञा गर्नुभयो कि उहाँका सन्तानहरू मध्ये एकले उहाँको सिंहासनमा सधैँभरि बस्नेछ, येशू ख्रीष्ट, जसको राज्यको अन्त्य हुने छैन। यो ख्रीष्ट हुनुहुन्थ्यो। पाप बिना पूर्णतया परमेश्वरको आज्ञा पालन गरियो र स्वेच्छाले हाम्रो लागि प्रायश्चितको बलिदानको रूपमा आफ्नो जीवन अर्पण गरियो। यसरी डेभिड र अब्राहमलाई परमेश्वरको प्रतिज्ञा पूरा गर्दै परमेश्वरले आदम, नुह, अब्राहम, इसहाक र याकुबसँग सिधै बोल्नुभयो, जुन युगमा धेरैले पितृसत्तात्मक युग भनेर उल्लेख गरेका छन्। इस्रायल राष्ट्रको स्थापनाको क्रममा परमेश्वरले मोसा, यहोशू र त्यसपछि तिनीहरूका न्यायकर्ताहरूसँग कुरा गर्नुभयो। समुएल न्यायाधीश हुँदा मानिसहरूले राजाको माग गरेर परमेश्वरको नेतृत्वको विरुद्धमा विद्रोह गरे। राजाहरूको शासनकालमा परमेश्वरले आफ्नो सन्देश मानिसहरूद्वारा पठाउनुभयो, जसलाई हामीले अगमवक्ताहरू भनेर चिन्दछौँ। सबै अगमवक्ताहरूले इजरायलका सन्तानहरूलाई परमेश्वरको सन्देश सुनाए, तर सबैले आउँदै गरेको मसीहको बारेमा भविष्यवाणी गरेनन्। सयौं वर्षहरूमा 50 बढी भविष्यवाणीहरू रेकर्ड गरिएका छन्। धेरै फरक अगमवक्ताहरूद्वारा ती सबै येशूमा पूरा भएका थिए। केही भविष्यवाणीहरू र तिनीहरूको नयाँ नियमको पूर्ति तल सूचीबद्ध छन्। मलाकी 3:1 दायाँ बायाँ हेर्नुहोस्। म मेरो दूत पठाउँदैछु र उसले मेरो अगाडि बाटो तयार पार्नेछ। तब अचानक तिमीहरूले खोजिरहेका परमप्रभु उहाँको मन्दिरमा आउनुहुनेछ। उहाँ बाचाको दूत हुनुहुन्छ, जसलाई तपाईँले चाहनुहुन्छ। दायाँ बायाँ हेर्नुहोस्, उहाँ आउँदै हुनुहुन्छ। स्वर्गीय सेनाहरूका परमप्रभु भन्नुहुन्छ। मत्ती 2:1-2 येशू राजा हेरोदको समयमा यहुदियाको बेथलेहेममा जन्मेपछि पूर्वका ज्ञानी मानिसहरू यरुसलेममा आएर सोधे, यहुदीहरूका राजाको जन्म भएको उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौं, उहाँको पूजा गर्न आउनुहोस्। उत्पत्ति 49:10 यहुदाबाट राजदण्ड हट्ने छैन न त शासकको लौरो उसको खुट्टाको बीचबाट जबसम्म उसलाई कर नआउँछ र उहाँप्रति मानिसहरूको आज्ञाकारिता हुनेछ। लुका 3:23-38 येशूको वंशावलीले आदमसम्म दाउदको माध्यमबाट उहाँको वंशलाई पत्ता लगाइरहेको छ। यर्मिया 23:5 हेर दिनहरू आउँदैछन् परमप्रभु घोषणा गर्नुहुन्छ जब म दाउदको लागि एक धार्मिक शाखा खडा गर्नेछु र उसले राजाको रूपमा शासन गर्नेछ र बुद्धिमानी व्यवहार गर्नेछ र देशमा न्याय र धार्मिकता कार्यान्वयन गर्नेछ। मत्ती 1:1 यो दाउदका छोरा अब्राहमका छोरा येशू मसीहको जीवनको अभिलेख हो। यसैया 7:13-14 अनि उहाँले भन्नुभयो त्यसो भए हे दाउदको घराना सुन के तिमीहरूले मेरा परमेश्वरलाई पनि थाकेका मानिसहरूलाई थाकाउनु धेरै सानो छ यसकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ हेर कन्या गर्भवती हुनेछिन् र एउटा छोरो जन्माउँछ र उसको नाउँ इम्मानुएल राख्नेछ अर्थात् भगवान हामीसँग। मत्ती 1:18 अब येशू मसीहको जन्म यसरी भयो जब उनकी आमा मरियम जोसेफसँग बिहे भएको थियो तिनीहरू सँगै बस्नु अघि उनी पवित्र आत्माद्वारा गर्भवती भएको पत्ता लाग्यो। लुका 1:31-33 सयौं वर्षपछि स्वर्गदूत गेब्रियलले कुमारी मरियमलाई उनको एउटा छोरो हुनेछ र उसको नाउँ येशू राख्ने बताए। उहाँ महान हुनुहुनेछ र सर्वोच्चको पुत्र कहलाइनेछ अनि परमप्रभु परमेश्वरले तिनलाई तिनका पिता दाउदको सिंहासन दिनुहुनेछ र तिनले याकुबको घरानामाथि सदा सर्वदा शासन गर्नेछन् र तिनको राज्यको अन्त हुने छैन। मिका 5:2 तर तिमी हे बेथलेहेम एफ्राथा जो यहुदाका कुलहरूका बीचमा हुनको लागि एकदमै सानो छौ तबाट मेरो निम्ति एकजना इस्रायलमा शासक हुनुहुनेछ जसको आगमन पुरानो समयदेखि नै हो। मत्ती 2:1-6 येशू यहुदियाको बेथलेहेममा जन्मेपछि राजा हेरोदको पालामा राजा हेरोदले सबै मानिसहरूका मुख्य पुजहारीहरू र व्यवस्थाका शिक्षकहरूलाई एकसाथ बोलाए र उनीहरूलाई मसीह कहाँ जन्मिने हो भनी सोधे। यहुदियाको बेथलेहेममा तिनीहरूले जवाफ दिए जकरिया 9:9 एसियोनकी छोरी अति आनन्द गर हे यरुसलेमकी छोरी ठूलो स्वरले करा हेर तिम्रो राजा तिमी कहाँ आउँदैछन् धर्मी र मुक्ति पाएको उहाँ हो नम्र र गधामा गधाको बछोरामा चढेको। मत्ती 21:6-7 अनि चेलाहरू भए र येशूले तिनीहरूलाई तोके बमोजिम गरे र गदा ल्याए र तिनीहरूको लुगा लगाइदिए र ऊ त्यसमा बस्यो। यसैया 53:5 तर उहाँ हाम्रा अपराधहरूका लागि घाइते हुनुहुन्थ्यो उहाँ हाम्रा अधर्महरूका लागि कुस्नुभयो हाम्रो शान्तिको दण्ड उहाँमाथि थियो र उहाँका कोर्राहरूले हामी निको भएका छौं। मत्ती 27:26 तब उहाँले बरब्बालाई तिनीहरूका लागि छोडिदिनुभयो तर येशूले कोर्रा लगाउनुभयो र क्रुसमा टाङ्न सुम्पनुभयो। यसैया 53:7 उहाँ थिचोमिचोमा परे र पीडामा परे तापनि उसले मुख खोलेन यसरी मार्न लगाइने भेराजै र यसको उन कत्रनेहरूका सामु चुपचाप बसेको भेराजै उसले मुख खोलेन। मत्ती 27:12-14 जब येशूलाई प्रधान पुजहारीहरू र एल्डरहरूले दोष लगाइरहनु भएको थियो उहाँले कुनै जवाफ दिनुभएन। तब पिलातसले उहाँलाई सोधे तिमीहरूले तिम्रो विरुद्धमा कति आरोपहरू ल्याइरहेका छन् के तिमीले सुन्दैनौ तर येशूले कुनै जवाफ दिनुभएन जसले गर्दा राज्यपाल सक्क परे। यसैया 53:9 अनि तिनीहरूले दुष्ट र धनी मानिससँग उसको मृत्युमा उसको चिहान बनाए यद्यपि उसले कुनै हिंसा गरेको थिएन र उसको मुखमा कुनै छल थिएन। मत्ती 27:57-60 त्यस साँझपछि अरिन्थियाबाट एक धनी मानिस आइपुगे उसको नाम जोसेफ थियो र उहाँ येशूको चेला बनेका थिए। तिनी पिलातस कहाँ गए र येशूको शव मागे र पिलातसले यो गर्न आदेश दिए त्यसैले युसुफले लास लिएर सफा सुती कपडाले बेरे त्यसपछि उसले चट्टानबाट काटेको आफ्नै नयाँ चिहानमा राख्यो। चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा गुडाएर तिनी गए। अध्याय 3 ख्रीष्ट परमेश्वरको प्रतिज्ञा। जबदेखि आदम र हवाले पाप गरे जसको परिणाम परमेश्वरसँगको पूर्ण सम्बन्धबाट तिनीहरूको पतन भयो मानिसलाई परमेश्वरसँग मेलमिलाप गर्न आवश्यक छ। उसले आफ्ना पापहरू पखाल्नुपर्छ र उसको दोष हटाउनुपर्छ। ठिक समयमा र पवित्र आत्माको कार्यद्वारा परमेश्वर मानिसहरू माझबास गर्नको लागि शरीर बन्नुभयो। पवित्र आत्माले एक चमत्कार गर्नुभयो जसले मरियमलाई मानिससँग यौन सम्बन्ध बिना गर्भवती हुन अनुमति दिनुभयो। स्वर्गदूत गेब्रियलले मरियमलाई घोषणा गरे र पछि एक स्वर्गदूतले युसुफलाई घोषणा गरे कि कसरी परमेश्वरले तिनीहरूलाई प्रयोग गर्दै हुनुहुन्छ। परमेश्वरको अभिषिक्त मसीहलाई मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउन पृथ्वीमा ल्याउन मानिसहरूले उनीहरूलाई र तिनीहरूको छोरा येशूलाई कस्तो व्यवहार गर्ने वा तिनीहरूको बारेमा के भने पनि तिनीहरू दुवै परमेश्वरको सेवक बन्न इच्छुक थिए। तिनीहरू केवल परमेश्वरको आज्ञा पालन गर्न र प्रयोग गर्न चाहन्थे। आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। उहाँद्वारा सबै चिजहरू बनाइएका थिए। उहाँ बिना बनाइएको केही पनि बनाइएको थिएन। उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। अन्धकारमा उज्यालो चम्कन्छ तर अन्धकारले बुझेको छैन। त्यहाँ एकजना मानिस आयो जसलाई परमेश्वरबाट पठाइएको थियो। उसको नाम जोन थियो। उहाँ त्यस ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ताकि उहाँद्वारा सबै मानिसहरूले विश्वास गरून्। ऊ आफै ज्योति थिएन, उहाँ ज्योतिको साक्षीको रूपमा मात्र आउनुभयो। हरेक मानिसलाई उज्यालो दिने साँचो ज्योति संसारमा आउँदै थियो। उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा बनेको भए तापनि संसारले उहाँलाई चिनेन। वचन देहधारी बन्यो र हाम्रो बीचमा आफ्नो बास बनायो। हामीले उहाँको महिमा देखेका छौँ, एकमात्रको महिमा जो पिताबाट आउनुभएको हो, अनुग्रह र सत्यताले भरिएको हो। युहन्ना 1:10-14। जोनले पश्चात्तापको लागि बप्तिस्माको प्रचार गरे र सबै यहुदा बप्तिस्मा लिन युहन्ना कहाँ आएका थिए। बप्तिस्मा एक ग्रिक शब्द जसको अर्थ विसर्जन हो। अब पठाइएका केही फरिसीहरूले उहाँलाई सोधे, यदि तपाईँ ख्रिष्ट, एलिया वा अगमवक्ता हुनुहुन्न भने किन बप्तिस्मा गर्नुहुन्छ? म पानीले बप्तिस्मा गर्छु, जोनले जवाफ दिए, तर तपाईँहरूमध्ये एकजना हुनुहुन्छ जसलाई तपाईँले चिन्नुहुन्न। उहाँ मेरो पछि आउनुहुने एक हुनुहुन्छ जसको जुत्ताको झोला म खोल्न योग्य छैन। युहन्नाबाट बप्तिस्मा लिन येशू गालिलबाट यर्दनमा आउनुभयो। तर जोनले उसलाई रोक्न खोज्दै भने, मैले तपाईँबाट बप्तिस्मा लिनुपर्छ र के तपाईँ म कहाँ आउनुहुन्छ? येशूले जवाफ दिनुभयो, अब त्यसो होस्। सबै धार्मिकता पूरा गर्न हामीले यसो गर्नु उचित छ। तब युहन्नाले सहमति जनाए, अनि जब येशूले बप्तिस्मा लिनुभयो, उहाँ तुरुन्तै पानीबाट माथि जानुभयो र हेर, आकाश खोलियो र उहाँले परमेश्वरको आत्मालाई ढुकुर्जै ओर्लिरहेको र उहाँमाथि ओर्लिरहेको देख्नुभयो र हेर, स्वर्गबाट एउटा आवाज यसो भन्दै, यिनी मेरो प्यारो छोरा हुन् जससँग म खुसी छु। मत्ती 3:13। टिप्पणी: यसले येशू बप्तिस्मा लिन आउनु अघि युहन्नाले भनेको कुरालाई पुष्टि गरियो। हेर, संसारको पाप लैजानुहुने परमेश्वरको थुमा। उहाँको बप्तिस्मा पछि येशू पवित्र आत्माले पूर्ण आत्माद्वारा मरुभूमिमा अगुवाई गरियो र जहाँ 40 दिनसम्म उहाँलाई सैतानले परीक्षा दिनुभयो। ती दिनहरूमा उहाँले केही खानु भएन र तिनीहरूको अन्त्यमा उहाँ भोकाउनुभयो। लुका 4:1-2। त्यसपछि सैतानले उहाँलाई सबै कुराहरूमा परीक्षा दियो जसरी हामी परीक्षामा परेका छौँ। खानाको अभिलाषा, शरीरको लालसा, शक्तिको चाहना, जीवनको गौरव, चीजहरूको लागि चाहना, आँखाको लालसा। येशूले यो लेखिएको छ भनी नमानिकन हरेक चुनौती र प्रलोभनको सामना गर्नुभयो। त्यसपछि सैतान थप उपयुक्त समयको लागि गयो। येशूले परीक्षामा परेको क्षेत्र छोड्नुभयो र आत्माको शक्तिमा गालिलमा फर्कनुभयो र उहाँको बारेमा सबै गाउँहरूमा खबर फैलियो। उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र सबैले उहाँको प्रशंसा गरे। उहाँ नासरतमा जानुभयो जहाँ उहाँ हुर्कनुभएको थियो र सबातको दिन उहाँ आफ्नो चलन अनुसार सभाघरमा जानुभयो अनि पढ्न उभियो। अगमवक्ता यसैयाको मुठो उहाँलाई दिइयो। यसलाई अनरोल गर्दै उनले यस्तो ठाउँ भेट्टाए जहाँ यो लेखिएको छ, परमप्रभुको आत्मा ममा छ किनकि उहाँले मलाई गरिबहरूलाई सुसमाचार प्रचार गर्न अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूको लागि स्वतन्त्रताको घोषणा गर्न र अन्धहरूलाई दृष्टि पुनः प्राप्ति गर्न, उत्पीडितहरूलाई मुक्त गर्न, प्रभुको कृपाको वर्ष घोषणा गर्न पठाउनु भएको छ। तब उसले त्यो मुठो पल्टाएर नोकरलाई फिर्ता दियो र बस्यो। सभाघरमा भएका सबैको नजर उहाँमाथि परेको थियो र उहाँले तिनीहरूलाई भन्न थाल्नुभयो, आज यो धर्मशास्त्र तिमीहरूको सुनुवाईमा पूरा भएको छ। सबैले उहाँको बारेमा राम्रो कुरा गरे र उहाँको ओठबाट निस्केका दयालु शब्दहरू देखेर छक्क परे। यो जोसेफको छोरा होइन र? उनीहरूले सोधे। उहाँले उनीहरूसँग कुरा गर्न जारी राख्नुभयो र यो सुनेर सभाघरका सबै मानिसहरू रिसाए। तिमीहरू उठे, उसलाई सहरबाट बाहिर निकाले र उसलाई पहाडको निधारमा लगे जसमा सहर बनाइएको थियो, उसलाई भीरबाट तल फाल्न। तर ऊ भीरबाट सिधै हिँड्यो र आफ्नो बाटो लाग्यो। लुका 4:24-29-30। याकुबको इनारमा पानी लिन आएकी सामरी आइमाईसँग छोटो कुराकानीपछि स्त्रीले येशूलाई भनिन्, मलाई थाहा छ कि मसीह ख्रीष्ट भनिन्छ, आउँदै हुनुहुन्छ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ। त्यसपछि येशूले घोषणा गर्नुभयो, तिमीहरूसँग बोल्ने म नै हुँ। युहन्ना 4:7-26। उपयुक्त समयमा येशूले सबैलाई प्रमाणित गर्न थाल्नुभयो कि उहाँ नै परमेश्वर हुनुहुन्छ, जो मानिसको पापको लागि सिद्ध बलिदान बन्न मानिसहरूको बीचमा बस्न पृथ्वीमा आउनुभएको थियो। उहाँले यो उहाँले जिउनुभएको सिद्ध जीवनद्वारा गर्नुभयो र उहाँले ठूलो भीडको सामु खुल्लमखुल्ला प्रदर्शन गर्नुभयो। येशूले रब्बिनिकल स्कूलहरूमा कुनै औपचारिक प्रशिक्षण प्राप्त गर्नुभएन। तथापि अरू धार्मिक नेताहरूले जस्तै नभई उहाँले अख्तियारसित बोल्नुभएको कुरा मानिसहरूले बुझे। रब्बीहरू, पुजारीहरू, फरिसीहरू र लेखकहरू, यी विद्वान मानिसहरूलाई येशूले तिनीहरूलाई कपटीहरू र तिनीहरूको हृदय, दिमाग र मनोवृत्तिको रूपमा अन्धा मार्गदर्शीहरू भनेर सम्बोधन गर्दै आफ्नो टिप्पणीमा धेरै औल्याउनु भएको थियो। धेरै घमण्डी, अहंकारी, घमण्डी, ईर्ष्यालु र आफ्नो स्थान कायम राख्न कुनै पनि कुरामा रोक्न इच्छुक थिए। समाज, तिमीहरूले परमेश्वरलाई महिमा दिनुको सट्टा उहाँका धेरै चमत्कारहरू सैतानलाई पनि दिए। एकपटक उनले विधवाको एक्लो सन्तानलाई जीवित पार्नको लागि अन्त्येष्टि यात्रा रोके। उनले जीवनभर अन्ध वा अपाङ्ग भएका मानिसहरूलाई निको पार्नुभयो, जुन सहरका सबैलाई थाहा थियो। अन्तमा उहाँ एउटा चिहानमा जानुभयो, चिहान खोल्नुभयो र पहिले नै सडिरहेको शरीरलाई जीवित ल्याउनुभयो। यी सबै कथनहरू र चमत्कारहरूले इमान्दार र इमान्दार मानिसहरूलाई येशु परमेश्वरको पुत्र हुनुहुन्थ्यो भनेर प्रमाणित गर्यो। तिमीहरूले विश्वास गरे। जुन सुरुदेखि नै थियो ख्रीष्ट, जुन हामीले सुनेका छौं, जुन हामीले हाम्रा आँखाले देखेका छौं, जसलाई हामीले हेरेका छौं र हाम्रा हातहरूले छोएका छौं, यो हामी जीवनको वचनको बारेमा घोषणा गर्छौं। जीवन देखा पर्यो, हामीले यसलाई देखेका छौं र यसको गवाही दिन्छौं, र हामी तपाईँलाई अनन्त जीवनको घोषणा गर्छौं, जुन पितासँग थियो र हामी कहाँ देखा पर्यो। 1 युहन्ना 1:1-2। यो ख्रीष्टमा हो कि हामी परमेश्वरसँग मिलापमा छौं, किनकि येशूले जवाफ दिनुभयो, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। युहन्ना 14:6। त्यसकारण ख्रीष्ट सुसमाचार हुनुपर्छ। सुसमाचार सन्देश उपलब्ध हुनुअघि पापहरूको लागि प्रायश्चित आवश्यक थियो। पापरहित जीवन बिताउनु भएको येशूले आफ्नो जीवन रगतको बलिदानको आवश्यकता अनुसार सित्तैमा अर्पण गर्नुहुनेछ। त्यसकारण येशूको सुसमाचारले मानिसलाई परमेश्वरको क्षमा र मुक्तिको प्रस्तावलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने विकल्प दिन्छ। जब उहाँले प्रार्थना गरिसक्नुभयो, येशू आफ्ना चेलाहरूसँग प्रस्थान गर्नुभयो र किद्रोन उपत्यका पार गर्नुभयो। अर्कोपट्टि जैतुनको बगैँचा थियो र उहाँ र उहाँका चेलाहरू त्यसभित्र पस्नुभयो। अब उहाँलाई धोका दिने यहुदाले त्यो ठाउँ चिनेको थियो, किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ भेट्नुभएको थियो। त्यसैले यहुदा मुख्य पुजारीहरू र फरिसीहरूबाट सिपाहीहरू र केही अधिकारीहरूलाई मार्गदर्शन गर्दै ग्रोभमा आयो। उनीहरूले टर्च, लालटेन र हतियार बोकेका थिए। आफूलाई के हुनेवाला छ भनी थाहा पाएर येशू बाहिर जानुभयो र तिनीहरूलाई सोध्नुभयो, तिमीहरू कसलाई चाहन्छौ? नासरतका येशू, तिनीहरूले जवाफ दिए। येशूले भन्नुभयो, म उहाँ हुँ। त्यसपछि सेनापति र यहुदी अधिकारीहरूसँगको सिपाहीहरूले येशूलाई गिरफ्तार गरे। तिमीहरूले उहाँलाई बाँधे र उहाँलाई पहिले अन्नास कहाँ ल्याए, जो त्यस वर्ष प्रधान पुजारी कैयाफाका ससुरा थिए। यसैबीच प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा प्रश्न गरे। येशूले जवाफ दिनुभयो, मैले संसारसँग खुलेर कुरा गरेको छु। मैले सबै सभाघरहरूमा वा मन्दिरमा सिकाउँछु, जहाँ सबै यहुदीहरू भेला हुन्छन्। मैले गोप्य रूपमा केही भनिन। मलाई प्रश्न किन? मलाई सुन्नेहरूलाई सोध्नुहोस्। निश्चय नै मैले के भनेका थिए उनीहरूलाई थाहा छ। जब येशूले यसो भन्नुभयो, नजिकैका एकजना अधिकारीले उहाँको अनुहारमा हिर्काए। के तपाईँले प्रधान पुजारीलाई यसरी जवाफ दिनुहुन्छ? उनले माग गरे। यदि मैले केही गलत भने, येशूले जवाफ दिनुभयो, के गलत छ भनेर गवाही दिनुहोस्। तर मैले साँचो बोलेको भए मलाई किन प्रहार गर्नुभयो? तब अन्नासले उनलाई बाँधेर प्रधान पूजाहारी कैयाफा कहाँ पठाए। त्यसपछि यहुदीहरूले येशूलाई कैयाफाबाट रोमी राज्यपालको दरबारमा लगे। पिलातस त्यसपछि दरबारभित्र गए, येशूलाई बोलाएर उहाँलाई सोधे, के तपाईँ यहुदीहरूका राजा हुनुहुन्छ? के यो तपाईँको आफ्नै विचार हो? येशूले सोध्नुभयो, कि अरूले तपाईँसँग मेरो बारेमा कुरा गरे? के म यहुदी हुँ? पिलातसले जवाफ दिए, तिमीहरू र तिमीहरूका मुख्य पुजारीहरूले तिमीहरूलाई मेरो हातमा सुम्पेका थिए। तिमीले के गर्यौ? येशूले भन्नुभयो, मेरो राज्य यस संसारको होइन। यदि यो भएको भए मेरा सेवकहरूले यहुदीहरूद्वारा मेरो गिरफ्तारीलाई रोक्न लड्ने थिए, तर अहिले मेरो राज्य अर्कै ठाउँबाट आएको छ। त्यसो भए तिमी राजा हौ? पिलातले भने। येशूले जवाफ दिनुभयो, तिमीले म राजा हौ भन्नु ठिक छ। वास्तवमा यस कारणले गर्दा म जन्मेको हुँ र यसैको लागि म संसारमा आएको हुँ, सत्यको गवाही दिन। सत्यको पक्षमा भएका सबैले मेरो कुरा सुन्छन्। युहन्ना 18:1-5, 12-13, 19-24, 28-33, 37। पिलातस यहुदीहरू कहाँ फेरि बाहिर गएर भने, म उसको विरुद्धमा आरोप लगाउने कुनै आधार पाइन। के तपाईँ मलाई यहुदीहरूको राजा रिहा गर्न चाहनुहुन्छ? तिमीहरूले जवाफ फर्काए, होइन, उहाँ होइन। तब पिलातसले येशूलाई लगेर कोर्रा लगाए। सिपाहीहरूले काँडाको मुकुट एकैसाथ कुमाएर उहाँको शिरमा राखे। युहन्ना 18:38-19:2। कम्पाइलरको टिप्पणी, कैदीको लुगा फुकालेर हात टाउको माथिको पोस्टमा बाँध्दा कोर्रा कोरा मार्ने तयारी गरिन्थ्यो। यो शङ्का छ कि रोमीहरूले यस मामिलामा यहुदी कानून पछ्याउने कुनै प्रयास गरेका थिए, तर यहुदीहरूले 40 बढी कोराहरू निषेध गर्ने पुरानो कानून थियो। टिप्पणी अन्त्य गर्नुहोस्। अन्तमा पिलातसले उहाँलाई क्रुसमा टाँग्नको लागि उहाँलाई सुम्पे। त्यसैले सिपाहीहरूले येशूको जिम्मा लिए। आफ्नो क्रुस बोकेर उनी खप्परको ठाउँमा गए, जसलाई अरामी भाषामा गोलगोथा भनिन्छ। यहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र उहाँसँग अरू दुईजना प्रत्येक छेउमा र येशू बीचमा। पिलातसले एउटा सूचना तयार गरी क्रुसमा टाँसिएको थियो। यसमा लेखिएको छ, नाजरतका येशू, यहुदीहरूका राजा। धेरै यहुदीहरूले यो चिन्ह पढे किनकि येशूलाई क्रुसमा टाँगिएको ठाउँ सहर नजिकै थियो र चिन्ह अरामी, ल्याटिन र ग्रिकमा लेखिएको थियो। यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई विरोध गरे, यहुदीहरूको राजा नलेख्नुहोस्, तर यो मानिसले यहुदीहरूको राजा भएको दावी गरेको छ। पिलातसले जवाफ दिए, मैले जे लेखेको छु मैले लेखेको छु। युहन्ना 19:16-22। छैटौँ घण्टादेखि 9 घण्टासम्म सारा देशमा अन्धकार आयो। करिब 9 बजे येशू ठूलो स्वरमा कराउनुभयो, इलोई इलोई लामा सबकथानी, जसको अर्थ, मेरो भगवान् तपाईँले मलाई किन त्याग्नुभयो? जब येशू फेरि ठूलो स्वरमा कराउनुभयो, उहाँले आफ्नो आत्मा त्याग गर्नुभयो। त्यसै बेला मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा च्यातियो। पृथ्वी हल्लियो र चट्टानहरू फुटे। चिहानहरू फुटेर धेरै पवित्र मानिसहरूका शरीरहरू जो मरेका थिए जीवित पारिए। तिनीहरू चिहानबाट बाहिर आए र येशूको पुनरुत्थानपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूलाई देखा परे। जब सेनापति र उहाँसँग जो येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले भूकम्प र सबै कुरा देखे, तिनीहरू डराए र कराए, निश्चय नै उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। मत्ती 27:45-50-54। कम्पाइलरको टिप्पणी, जोन थप्छन्, पछि सबै कुरा पूरा भयो र धर्मशास्त्र पूरा हुनेछ भनी थाहा पाएर येशूले भन्नुभयो, म तिर्खाएको छु, त्यहाँ दाखमध्यको सिर्काको भाँडो थियो, त्यसैले तिनीहरूले त्यसमा स्पन्ज भिजाएर हिसपको बोटको डाँठमा स्पन्ज राखे र येशूको ओठमा उठाए। जब उसले रक्सी पियो, येशूले भन्नुभयो, यो सकियो। त्यसैको साथ उसले आफ्नो शिर झुक्यो र आत्मा त्याग्यो। युहन्ना 19:28-30। टिप्पणी अन्त्य गर्नुहोस्। कम्पाइलरको टिप्पणी, पवित्र स्थानलाई सबैभन्दा पवित्र स्थानबाट अलग गर्ने पर्दा, जहाँ परमेश्वरको उपस्थिति बेबिलोन कैद हुनुभन्दा पहिले थियो, माथिदेखि तलसम्म च्यातिएको थियो, जसले प्रत्येक यहुदीलाई पवित्र पवित्र स्थानमा हेर्न र पहुँच गर्न अनुमति दिन्छ। यो महत्त्वपूर्ण छ कि पर्दा माथिबाट च्यातिएको थियो, जुन मानिसले नगरेको सङ्केत गर्दछ। टिप्पणी अन्त्य गर्नुहोस्। कम्पाइलरको टिप्पणी, तर अब ख्रीष्ट येशूमा तिमीहरू सबै गैर यहुदीहरू जो पहिले टाढा थिए ख्रीष्टको रगतद्वारा नजिक ल्याइएका छौ। क किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ जसले दुईलाई एक बनाउनु भएको छ र आफ्नो शरीरमा व्यवस्थालाई त्यसका आज्ञाहरू र नियमहरूसहित खारेज गरेर शत्रुताको विभाजन गर्ने पर्खाललाई नाश गर्नुभएको छ। एफिसी 2:13-15 टिप्पणी अन्त्य गर्नुहोस्। किनकि यहुदीहरूले सबातको समयमा शवहरू क्रुसमा छोड्न चाहँदैनथे, तिनीहरूले पिलातसलाई खुट्टा भाँच्न र शवहरू ल्याइदिन आग्रह गरे। यसकारण सिपाहीहरू आए र येशूसँगै क्रुसमा टाँगिएका पहिलो मानिसको खुट्टा भाँचे र त्यसपछि अर्कोको खुट्टा भाँचे। तर जब तिनीहरू येशूकहाँ आए र उहाँ पहिले नै मरिसकेको भेट्टाए, तिनीहरूले उहाँको खुट्टा भाँचेनन्। बरु एकजना सिपाहीले येशूको छेउमा भालाले छेडिदिए र अचानक रगत र पानीको बहाव ल्यायो। यो देख्ने मानिसले गवाही दिएको छ र उसको गवाही सत्य हो। उहाँले साँचो बोल्नुहुन्छ भनी उहाँ जान्नुहुन्छ र उहाँले गवाही दिनुहुन्छ ताकि तिमीहरूले पनि विश्वास गर। यी कुराहरू यसरी भए कि धर्मशास्त्रको यो वचन पूरा होस्, उसको एउटा हड्डी भाँचिने छैन, र अर्को धर्मशास्त्रले भनेझै तिनीहरूले छेडेकाहरूलाई हेर्नेछन्। युहन्ना 19:31-37 पछि अरिमथियाका जोसेफले पिलातसलाई येशूको शव मागे। अब जोसेफ येशूका चेला थिए तर गोप्य रूपमा, किनभने उनी यहुदीहरूसँग डराउँछन्। पिलातसको अनुमति लिएर उहाँ आएर शव लिएर गए। उनीसँगै निकोदेमस पनि थिए जो पहिले राति येशूलाई भेटेका थिए। निकोदेमसले गन्धर र एलोको मिश्रण ल्याए, लगभग 75 पाउन्ड। येशूको लास लिएर तिनीहरू दुवैले यसलाई सुती कपडाले मसलाले बेरे। यो यहुदी दफन चलन अनुसार थियो। येशूलाई क्रुसमा टाँगिएको ठाउँमा एउटा बगैँचा थियो र बगैँचामा एउटा नयाँ चिहान थियो जसमा कहिल्यै कसैलाई राखिएको थिएन। उसले चिहानको प्रवेशद्वारको अगाडि एउटा ठूलो ढुङ्गा गुडाएर गयो। युहन्ना 19:38-42, मत्ती 27:60। जब विश्राम दिन सकियो, मरियम मगदलिनी, याकुबकी आमा मरियम र सलोमीले येशूको शरीरलाई अभिषेक गर्न जानको लागि मसलाहरू किने। हप्ताको पहिलो दिन धेरै बिहान सूर्योदयपछि तिनीहरू चिहानमा जाँदै थिए र तिनीहरूले एक अर्कालाई सोधे, कसले चिहानको प्रवेशद्वारबाट ढुङ्गा हटाउँछ? तर जब तिनीहरूले माथि हेरे, तिनीहरूले देखे कि त्यो ढुङ्गा, जुन धेरै ठूलो थियो, गुडिएको थियो। जब तिनीहरू चिहानभित्र पसे, तिनीहरूले सेतो लुगा लगाएको एउटा जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे र तिनीहरू डराए। चिन्ता नगर्नुहोस्, उनले भने, तिमीहरू नासरतका येशूलाई खोज्दैछौ जसलाई क्रुसमा टाँगिएको थियो। ऊ उठ्यो, उहाँ यहाँ हुनुहुन्न। तिमीहरूले उसलाई राखेको ठाउँ हेर्नुहोस्। तर गएर उहाँका चेलाहरू र पत्रुसलाई भन, उहाँ तिमीहरूभन्दा अगाडि गालिलमा जाँदै हुनुहुन्छ। उहाँले तिमीहरूलाई भने जस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। काँप्दै र छक्क परेर ती स्त्रीहरू चिहानबाट बाहिर निस्केर भागे। तिनीहरूले कसैलाई केही भनेनन् किनभने तिनीहरू डराएका थिए। मर्कुस 16:1-8 कम्पाइलरको टिप्पणी। म्याथ्यूले भने कि त्यहाँ एक हिंसक भूकम्प थियो किनकि प्रभुको एक स्वर्गदूत स्वर्गबाट तल आए र चिहानमा गएर ढुङ्गालाई पछाडि घुमाए र त्यसमा बसे। मत्ती 28:3 टिप्पणी अन्त्य गर्नुहोस्। तर मरियम चिहान बाहिर रोइरहेकी थिइन्। जब तिनी रुँदै थिए, तिनले चिहानमा हेर्न निहुरिन् र येशूको शरीर भएको ठाउँमा सेतो पहिरनमा दुईजना स्वर्गदूतहरू बसिरहेका देखिन्, एउटा टाउकोमा र अर्को खुट्टामा। उनीहरूले उनलाई सोधे, नारी, तिमी किन रोइरहेकी छौ? उनीहरूले मेरो प्रभुलाई लगेका छन्, उनले भनिन्। उनीहरूले उहाँलाई कहाँ राखेका छन् मलाई थाहा छैन। यो सुनेर तिनले पछाडि फर्किन् र येशूलाई उभिरहेको देखे, तर उहाँ येशू हुनुहुन्छ भनी तिनले थाहा पाइनन्। महिला उसले भन्यो, तिमी किन रुन्छौ? तिमी कसलाई खोज्दैछौ? ऊ माली हो भन्ने सोचेर उनले भनिन्, महाराज, यदि तपाईँले उसलाई लैजानु भएको छ भने मलाई कहाँ राख्नुभएको हो भन्नुहोस्, म उहाँलाई ल्याइदिन्छु। येशूले तिनलाई भन्नुभयो, मरियम। उनीतिर फर्किन् र अरामी भाषामा कराइन्, रब्बोनी, अर्थात् शिक्षक। येशूले भन्नुभयो, मलाई नराख, किनकि म अझै पिता कहाँ फर्केको छैन। बरु मेरा दाजुभाइहरू भाइहरू कहाँ जानुहोस् र तिमीहरूलाई भन, म मेरो पिता र तिमीहरूका पिता, मेरो परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ फर्कदैछु। मरियम मगदलिनी चेलाहरू कहाँ खबर लिएर गइन्, मैले प्रभुलाई देखेको छु, अनि उहाँले तिनीहरूलाई यी कुराहरू भन्नुभएको हो भनी बताइन्। युहन्ना 20:11-18 हप्ताको त्यो पहिलो दिनको साँझ जब चेलाहरू एकसाथ थिए, यहुदीहरूको डरले ढोकाहरू तालसामा येशु आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो र भन्नुभयो, तिनीहरूलाई शान्ति होस्। यसो भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्नो हात र छेउ देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू हर्षित भए। फेरि येशुले भन्नुभयो, तिमीहरूलाई शान्ति होस्, जसरी पिताले मलाई पठाउनु भएको छ म तिमीहरूलाई पठाउँदैछु। अनि उहाँले तिनीहरूमाथि सास फेर्नुभयो र भन्नुभयो, पवित्र आत्मा प्राप्त गर्नुहोस्। यदि तपाईँले कसैलाई उसको पाप क्षमा गर्नुभयो भने तिनीहरू क्षमा हुन्छन्। यदि तपाईँले तिनीहरूलाई माफ गर्नुभएन भने तिनीहरूले क्षमा पाउने छैनन्। युहन्ना 20:19-23। ख्रीष्ट जीवित परमेश्वरको पुत्र मत्ती 16:15-16 उहाँका चेलाहरूलाई भन्नुभयो कि उहाँले बोलाएका मानिसहरू मण्डलीको एउटा समूह बनाउनुहुनेछ, जुन परमेश्वरले एक राज्यमा राख्नुहुनेछ जुन समयमा शक्तिको साथ आउनेछ। केही वर्तमानको जीवनकाल, उहाँको राज्य आउने समयको बारेमा उहाँ अझ स्पष्ट हुनुहुन्थ्यो जब उहाँले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्छु, यहाँ उभिरहेका कोही कोहीले परमेश्वरको राज्यलाई शक्तिको साथ आएको नदेखेसम्म मृत्युको स्वाद पाउने छैनन्। मार्क 9:1 कम्पाइलरको टिप्पणी। त्यसकारण हामी देख्छौँ कि ख्रीष्टले उहाँका केही श्रोताहरूको जीवनकालमा आफ्नो चर्च स्थापना गर्नुहुनेछ। टिप्पणी अन्त्य गर्नुहोस्। येशुले यहुदालाई उसले धोका दिनेछ भनी बताउनुभएको केही समयपछि उहाँले भन्नुभयो, तिमीहरू मेरो परीक्षाहरूमा मेरो साथमा उभिएका हौ, अनि म तिमीहरूलाई एउटा राज्य प्रदान गर्दछु, जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको थियो, ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खाने र पिउन र इसरायलका 12 कुलहरूको न्याय गर्दै सिंहासनमा बस्न सक। लुका 22:28-30। टिप्पणी। कसै कसैले विश्वास गर्छन् कि यस समयमा प्रेरितहरूलाई ख्रीष्टको चर्चमा राखिएको थियो किनभने उहाँले तिनीहरूलाई आफ्नो राज्य नियुक्त गर्नुभयो। जब उहाँ पिता परमेश्वरमा फर्कन तयार हुनुहुन्थ्यो, येशु तिनीहरू कहाँ आउनुभयो र भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ, त्यसैले जाओ र सबै राष्ट्रहरूलाई चेला बनाऊ, तिनीहरूको नाउँमा बप्तिस्मा दिनुहोस्, पिता र पुत्र र पवित्र आत्माको, र तिनीहरूलाई मैले आज्ञा दिएका सबै कुराहरू पालन गर्न सिकाउँदै, निश्चित रूपमा म युगको अन्त्यसम्म सधैँ तपाईँको साथमा छु। मत्ती 28:18-20। उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सबै सृष्टिलाई सुसमाचार प्रचार गर। जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले उद्धार पाउनेछ, तर जसले विश्वास गर्दैन ऊ दोषी ठहरिनेछ। मर्कुस 16:15-17। मेरो पहिलेको पुस्तक थियोफिलसमा मैले येशुले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा निर्देशन दिएपछि उहाँ स्वर्गमा लगिएको दिनसम्म के गर्न थाल्नुभयो र सिकाउन थाल्नुभएको सबैको बारेमा लेखेको छु। आफ्नो पीडापछि तिनले यी मानिसहरूलाई आफूलाई देखाए र उहाँ जीवित हुनुहुन्छ भनेर धेरै विश्वसनीय प्रमाणहरू दिए। 40 दिनको अवधिमा उहाँ तिनीहरू कहाँ देखा पर्नुभयो र परमेश्वरको राज्यको बारेमा कुरा गर्नुभयो। एकपटक उहाँ तिनीहरूसँग खाँदै गर्दा उहाँले तिनीहरूलाई यो आज्ञा दिनुभयो, यरुसलेम नछोड, तर मेरा पिताले प्रतिज्ञा गर्नुभएको उपहारको प्रतीक्षा गर, जसको बारेमा तिमीहरूले सुनेका छौ, किनभने जोनले पानीले बप्तिस्मा दिए, तर केही दिनमा तपाईँले पवित्र आत्माले बप्तिस्मा लिनुहुनेछ। त्यसकारण जब तिनीहरू एकसाथ भेटे, तिनीहरूले उहाँलाई सोधे, प्रभु, के तपाईँ यस समयमा इसरायललाई राज्य पुनर्स्थापना गर्न लाग्नुभएको छ? उहाँले तिनीहरूलाई भन्नुभयो, बुबाले आफ्नै अख्तियारद्वारा तोक्नुभएको समय वा मितिहरू थाहा पाउनु तिमीहरूको काम होइन, तर पवित्र आत्मा तपाईँमा आउनुभएपछि तपाईँले शक्ति प्राप्त गर्नुहुनेछ, अनि यरुसलेममा, सारा यहुदिया र सामरियामा र पृथ्वीको छेउसम्म तिमीहरू मेरा साक्षी हुनेछौ। उहाँले यसो भन्नुभएपछि उहाँलाई तिनीहरूका आँखाको सामुन्ने उठाइयो र बादलले उहाँलाई तिनीहरूको नजरबाट लुकायो। उनीहरू जाँदै गर्दा तिनीहरूले आकाशतिर ध्यान दिएर हेरिरहेका थिए, जब अचानक सेतो लुगा लगाएका दुईजना मानिसहरू तिनीहरूको छेउमा उभिए। गालिलका मानिसहरू तिनीहरूले भने, तिमीहरू यहाँ किन आकाशतिर हेर्दै उभिरहेका छौ? तिमीबाट स्वर्गमा लगिनुभएका यही येशु, जसरी तिमीले स्वर्गमा गएको देखेका छौ, त्यसरी नै फर्केर आउनुहुनेछ। त्यसपछि तिनीहरू जैतुनको डाँडा भनिने डाँडाबाट यरुसलेम फर्के, सहरबाट सवार दिनको पैदल यात्रा। तिनीहरू आइपुगेपछि तिनीहरू बसेको कोठामा माथि गए। त्यहाँ उपस्थित पत्रुस, युहन्ना, याकुब र एन्ड्रयू थिए। फिलिप र थोमस, बार्थोलोम्यू र म्याथ्यू, अल्फायसका छोरा याकुब र सिमोन द जेलोट र याकुबका छोरा यहुदा। तिनीहरू सबै स्त्रीहरू र येशूकी आमा मरियम र उहाँका भाइहरूसँग निरन्तर प्रार्थनामा एकसाथ जोडिए। प्रेरित 1:14। कम्पाइलरको टिप्पणी: आदम र हव्वाको पापपछि पहिलो पटक मानिसले चाँडै नै तिनीहरूको लागि परमेश्वरसँग मेलमिलापको बाटो खोल्नेछ। टिप्पणी अन्त्य गर्नुहोस्। येशु प्रकट भएको कुरा बाइबलमा भए तापनि बाइबलले उहाँलाई प्रस्तुत गरेझै येशु एक ऐतिहासिक व्यक्ति हुनुहुन्छ भनी पुष्टि गर्ने बाइबल बाहिर पर्याप्त प्रमाणहरू छन्। पुरातन इतिहासकारहरूका यी बाह्य लेखहरूले बाइबलले उहाँको बारेमा के भन्छ र एडवर्ड सी भाटनले आफ्नो पुस्तक क्रिस्चियनिटी: ए क्लियर केस अफ हिस्ट्रीमा लेखेको कुरा पुष्टि गर्दछ। थालस, एक सामरी जन्म इतिहासकार जो रोममा 852 बस्नुभयो र काम गर्नुभयो, दोस्रो शताब्दीको उत्तरार्धका एक इसाई क्रोनोग्राफर जुलियस अफ्रिकनसले उद्धृत गरेका थिए। थैलस आफ्नो इतिहासको तेस्रो पुस्तकमा यो अन्धकारलाई सूर्यको ग्रहणको रूपमा व्याख्या गर्दछ। अफ्रिकासले प्रतिवेदनमा आफ्नो आपत्ति व्यक्त गरे कि पूर्ण चन्द्रमामा सूर्य ग्रहण हुन सक्दैन भन्ने तर्क गर्दै, जसरी येशूले यस मामलामा निस्तार 4 मृत्यु भयो। थैलसको सन्दर्भको बल यो हो कि येशूको मृत्युको परिस्थितिहरू पहिलो शताब्दीको मध्यमा इम्पीरियल सहरमा ज्ञात र छलफल गरिएको थियो। थालस जस्ता अविश्वासीहरूले अन्धकारको विषयलाई प्राकृतिक घटनाको रूपमा व्याख्या गर्न आवश्यक ठानेको हदसम्म येशूको क्रुसिफिक्सनको तथ्य राम्ररी थाहा भएको हुनुपर्छ। विडम्बनाको रूपमा थालसको प्रयासहरू येशूको लागि ऐतिहासिक प्रमाणको मुख्य धारामा परिणत भएको छ र मार्कको मृत्युको अन्धकारको विवरणको विश्वसनीयताको लागि, जसमा भनिएको छ, 6 घण्टामा सम्पूर्ण भूमिमा अन्धकार आयो 9 घण्टासम्म। मर्कुस 15:33। माराबार सेरापियन: ब्रिटिस म्युजियममा रहेको पाण्डुलिपिले माराबार सेरापियन नामका सिरियालीले आफ्नो छोरालाई पठाएको पत्रको पाठलाई सुरक्षित राखेको छ, जसमा उनले येशूको बारेमा भनेका छन्, न त बुद्धिमान राजाले राम्रोको लागि मरेका छन्, उहाँले दिनुभएको शिक्षामा उहाँ जिउनुभयो। कर्नेलियस ट्यासिटस: लगभग 50 ईस्वीदेखि 100 ईस्वीसम्म बस्ने रोमन इतिहासकारले नेरोको आगोको बारेमा लेखे। परिणामस्वरूप प्रतिवेदनबाट छुटकारा पाउनको लागि निरोले अपराधलाई बलियो बनायो र उनीहरूको घृणित कार्यहरूका लागि घृणा गर्ने वर्गलाई सबैभन्दा उत्कृष्ट यातना दियो, जसलाई जनताले क्रिश्चियन भनिन्छ। क्रिस्टस, जसबाट यो नामको उत्पत्ति भएको थियो, चरम दण्ड भोग्नु परेको थियो। टाइबेरियसको शासन हाम्रा एक अधिवक्ता पोन्टियस पिलाटसको हातमा। थ्लेनियस सेकन्डस: ईस्वी सम्वत 112 एक रोमन गभर्नरले सम्राट ट्राजनलाई लेखे, उनीहरू क्रिश्चियनहरू उज्यालो हुनु अघि एक निश्चित दिनमा भेट्ने बानीमा थिए, जब तिनीहरूले ख्रिष्टलाई भगवानको रूपमा गान गाए र आफूलाई कुनै पनि प्रतिज्ञा नगर्ने गम्भीर शपथले बाँधे। दुष्ट काम: जसपछि यो तिनीहरूको छुट्टै चलन थियो र त्यसपछि खाना खानको लागि फेरि भेट्न, तर एक साधारण प्रकारको खाना। सेउटोनियस: हेड्रियनको शासनकालमा इम्पीरियल हाउसका एक विश्लेषक र अदालतका अधिकारीले क्लाउडियसको जीवनमा 120 बारेमा लेखेका थिए। जब यहुदीहरूले क्रिस्टसको उत्साहमा निरन्तर अशान्ति गरिरहेका थिए, क्लाउडियसले तिनीहरूलाई रोमबाट निकाले। जोसेफस प्रथम शताब्दीका रोमानो यहुदी इतिहासकार थिए, जो यरुसलेममा जन्मेका थिए, जुन रोमन यहुदियाको भाग थियो। ईस्वी 33 जोसेफसको एउटा रोचक अवलोकन छ: अनि यस समयमा येशु उठ्नुभयो, एक ज्ञानी मानिस, यदि हामीले उहाँलाई मानिस भन्नुपर्छ, किनकि उहाँ अचम्मका कामहरू गर्ने हुनुहुन्थ्यो, सत्यलाई खुसीसाथ ग्रहण गर्ने मानिसहरूका शिक्षक हुनुहुन्थ्यो। उहाँले धेरै यहुदीहरू र धेरैलाई जित्नुभयो। ग्रिकहरू मसीह थिए र जब पिलातसले उहाँलाई हाम्रो आफ्नै नेताहरूको उत्साहमा दोषी ठहराएका थिए, तिनीहरूले उहाँलाई तेस्रो दिनमा फेरि जीवित देखाए। अगमवक्ताहरूले भविष्यवाणी गरेका थिए र उहाँको बारेमा अन्य धेरै अचम्मका कुराहरू भनेका थिए, र अहिले पनि उहाँको नाममा राखिएको इसाईहरूको दौड अझै मरेको छैन। ब्रुसको निम्न उद्धरणले यो धेरै स्पष्ट रूपमा संक्षेप गर्दछ: प्रारम्भिक यहुदी र गैर यहुदी लेखकहरूबाट प्रमाणहरूको बारेमा अरू जे पनि सोच्न सकिन्छ। यसले कम्तीमा स्थापित गर्दछ, जसले इसाई लेखहरूको साक्षीलाई अस्वीकार गर्दछ, येशू आफैको ऐतिहासिक चरित्र। ख्रिष्टमित: तर तिनीहरूले ऐतिहासिक प्रमाणहरूको आधारमा त्यसो गर्दैनन्। ख्रिष्टमितक सिद्धान्तहरू: निष्कर्ष: नासरतका येसु परमेश्वरको रहस्य हुनुहुन्थ्यो। सैतान त्यो विद्रोही स्वर्गदूतले येसुको प्रलोभनलाई पछ्याउँदै येसुले क्षमा र मुक्तिको सन्देश घोषणा गर्न थाल्नुभयो। येसुको प्रायश्चित बलिदान, क्रुसिफिक्सन, उहाँको पुनरुत्थान र स्वर्गारोहणपछि उहाँको मेलमिलापको सन्देश घोषणा हुन थाल्यो र सबै मानिसहरूलाई प्रस्तावित गरियो। उहाँमा आफ्नो विश्वास, भरोसा र आज्ञाकारिता राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो सृष्टिकर्तासँग मिलाएर ख्रीष्टको शरीर उहाँको मण्डलीमा राखिन्छ।